परमेश्वरको अवज्ञा गर्नुभन्दा म मेरो आँखाको ढक्कनमा काई नपरिन्जेलसम्म जेलमा नै बस्न तयार छु। यो जोन बान्यनले स्थानीय न्यायिक अधिकारीहरूलाई दिएको जवाफ थियो जब उनलाई जेलबाट छोडिदिने शर्तमा खुल्ला रूपमा ख्रिस्ट प्रचार नगर्ने बाचा गर्न लगाइएको थियो। जोन बान्यनको जन्म सन् 1628 इङ्ल्यान्डमा भएको थियो। जोन बान्यन एक गरिब व्यक्ति थिए। पेसाले उनका बुबा टिङ्कर अर्थात् बिग्रेको भाँडाकुँडा बनाउँदै हिँड्ने व्यक्ति थिए। जोन बान्यनले आफ्नो जीवनमा धेरै कष्ट भोगे, धेरै दुःख पाए। सन् 1644 जोन बान्यनको जीवनमा एक अविस्मरणीय हुरी बतास चल्यो। उनी 17 वर्षको छँदा जुन महिनामा उनकी आमाको मृत्यु भयो र उनकी कान्छी बहिनीको मृत्यु जुलाईमा भयो र अगस्तमा उनका बुबाले तेस्रो श्रीमती विवाह गरे र केही वर्षपछि उनको श्रीमतीले पनि उनलाई आफ्नो 4 छोराछोरीको साथमा छोडेर संसारबाट बिदा लिइन्। जोन बान्यनको श्रीमतीले उनलाई विवाहको उपहार स्वरूप 2 पुस्तकहरू दिएकी थिइन्। ती पुस्तकहरू पढिसकेपछि बान्यनले आफ्नो पापको गम्भीरतालाई बुझे र जीवनमा सुधार खोजे र अन्तत उनले आफ्नो पाप प्रस्ताव गरे र यसु ख्रिस्टमा विश्वास गरे। उनी एक सानो समूहमा हुने सङ्गतिमा भेला भए, सामेल भए र सबैलाई ख्रिस्टको बारेमा प्रचार गर्न थाले। जोन बान्यनको प्रचार एकदमै प्रभावशाली थियो र धेरैले ख्रिस्टमा विश्वास गरे र देशको कानुनमा आएको परिवर्तनसँगै जोन बान्यनलाई गिरफ्तार गरियो र 12 वर्षको कैद सजाय दियो। उनले आफ्नो कैदको समय पुस्तकहरू लेखेर र अरूहरूलाई सुसमाचार सुनाएर बिताए। जेलमा रहँदा उनले पिलग्रिम्स प्रोग्रेस सहित करिब 9 पुस्तकहरू लेखे। बान्यन कैदबाट मुक्त भए र बेडफोर्ड चर्चको पास्टर बने। तर फेरि केही वर्षपछि बान्यन फेरि जेल परे र 6 थुनिए। 6 उनी छुटे र फेरि सेवाकामा समर्पित भए र 1688 ज्वरोको कारण बान्यनको मृत्यु भयो। तपाईँलाई के लाग्छ, जोन बान्यनले बिताएको जीवन कस्तो जीवन थियो? पक्कै पनि संसारको लागि बान्यनले आफ्नो जीवन खेर फाले। बिचरा उनको जीवन भनेर संसारले सायद भन्न सक्छ। बिचराको जीवन दुःखमै बित्यो। तर फ्रीहरू, म तपाईँलाई बताऊँ, बान्यनले सुसमाचारको योग्यको जीवन बिताए। बान्यनले एक अर्थपूर्ण जीवन जिएर संसारबाट बिदा भयो। बान्यनको जीवन सुसमाचारको योग्य जीवन थियो। बान्यन सुसमाचारको लागि उनले एकदमै धेरै कडा गरे, परिश्रम गरे र बान्यन कसैसँग पनि डराएनन्। बान्यनले कष्टलाई सुसमाचारको खातिर परमेश्वरले दिनुभएको दानको रूपमा स्वीकार गरे। आउनुहोस् हामी आजको वचनको खण्ड फिलिपी 1 हामी फर्किनेछौँ र त्यहाँबाट सुसमाचारको युगको जीवनको विषयमा हामी अझ विस्तृतमा हेर्नेछौँ। फिलिपी 1:27-30 तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबल काखमा खोल्नुहोस् र वचनमा हेर्नलाई र सुन्नलाई तयार हुनुहोस्। यदि बाइबल छैन भने पनि हामीसँग उपलब्ध बाइबल तपाईँले चलाउन सक्नुहुन्छ। फिलिपी नयाँ करारमा पर्दछ। नयाँ करारको पत्रहरूमा तपाईँले एफिसी, गलाती जस्तो पत्र, कलसी जस्तो पत्रहरू पाउनुभयो भने अथवा कोरन्थी भन्ने खालको अथवा थेस्लोनिकी जस्तो पत्र पाउनुभयो भने त्यसको लगभग 20 पर्दछ। मेरो जस्तो ठुलो खालको तपाईँले बाइबल प्रयोग गर्नुभएको छ भने तपाईँले फिलिपी 1 आजको मूल पाठलाई 1602 तपाईँले भेटाउनुहुन्छ। आज हामी 27-30 हेर्दैछौँ। म पढ्दैछु, कृपया तपाईँ सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्। केवल तिमीहरूका जीवनको चाल ख्रिस्टका सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखौँ, चाहे अनुपस्थित रहौँ, म तिमीहरूको बारेमा यही कुरा सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ भनी खडा भएका छौ र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्ति यो विनाशको लक्षण हो तर तिमीहरूका निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो, जुन मुक्ति चाहिँ परमेश्वरबाट हो। किनभने ख्रिस्टको निम्ति तिमीहरूलाई यो दिइएको छ कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ। र त्यही सङ्घर्ष जो तिमीहरूले ममा देख्यौ र मसँग छ भने अहिले सुन्दछौ त्यसैमा तिमीहरू लागेका छौ। गत हप्ता हामीले हेरेका थियौँ कि पावरको लागि जिउनु ख्रिस्ट हो र त्यो फिलिपीहरूको निम्ति फलदायी परिश्रम हो। प्रभुको इच्छा भयो भने पावल फिलिपीहरूको खातिर जीवित रहन चाहन्छन्, जेलबाट मुक्त हुन चाहन्छन्। पावल फिलिपीमा भएका विश्वासीलाई फेरि भेट्न चाहन्छन्, तर पावलको छुटकारा, जेलबाटको छुटकारा निश्चित थिएन। ऊ छुट्न पनि सक्थे वा ऊ जेलमै मर्न पनि सक्थे वा उसलाई मृत्युदण्ड पनि दिन सक्दथ्यो। तर पावलको छुटकारा कहिले हुन्छ भन्ने कुरो थाहा नभए तापनि पावलले अहिलेलाई भने पावलले फिलिपीका विश्वासीहरूलाई एउटा कुरा गरेर भन्छन् 5:27 केवल तिमीहरूका जीवनको चाल ख्रिस्टका सुसमाचारको योग्य होस्। म छुटौँ या नछुटौँ, म तिमीहरूलाई फेरि भेटौँ या नभेटौँ, तर केवल तिमीहरूको जीवनको चाल सुसमाचारको योग्य होस्। म उपस्थित हौँ या नहौँ, हाम्रो भेट होला या नहोला, तर म यही कुरा सुन्न चाहन्छु तिमीहरूको विषयमा कि तिमीहरूको जीवनको चाल ख्रिस्टको सुसमाचारको योग्यको होस्। के हो यो सुसमाचारको योग्यको जीवन भने सायद प्रश्न सोध्छौँ होला। यसका चार विशेषताहरू छन् जुन आज हामी वचनमा हेर्दैछौँ। चारवटा विशेषताहरू सुसमाचारको योग्य जीवनका चार विशेषताहरू। पहिलो, यो एक स्वर्गीय नागरिकको जीवन हो, यो एक स्वर्गीय नागरिकको जीवन हो। दोस्रो, यो सुसमाचारको एकता प्रवर्धन गर्ने जीवन हो, यो सुसमाचारको एकता प्रवर्धन गर्ने जीवन हो। तेस्रो, यो सुसमाचारको विरोधीहरूको सामना गर्ने अथवा डर नमान्ने किसिमको जीवन हो, यो सुसमाचारको विरोधीहरूको सामना गर्ने अथवा डर नमान्ने जीवन हो। र चौथौँ, यो सुसमाचारको खातिर कष्ट अँगाल्ने जीवन हो, यो सुसमाचारको खातिर कष्ट अँगाल्ने जीवन हो। यो स्वर्गीय नागरिकको जीवन हो, यो सुसमाचारको एकता प्रवर्धन गर्ने जीवन हो, यो सुसमाचारको विरोधीहरूको सामना गर्ने जीवन हो, र यो सुसमाचारको खातिर कष्ट अँगाल्ने जीवन हो। दिस मर्निङ विल बी कन्सिडरिङ फोर क्यारेक्टरिस्टिक्स अफ अ लाइफ द्याट इज वर्दी अफ द गस्पल। फर्स्ट, इट इज अ हेभनली सिटिजन्स लाइफ। सेकेन्ड, इट इज द गस्पल युनिटी फस्टरिङ लाइफ। थर्ड, इट इज द गस्पल अपोनेन्ट्स फेसिङ अर नन फियरिङ लाइफ। एन्ड फोर्थ, इट इज द सफरिङ embracing life for the sake of the gospel. Heavenly citizens' life, gospel unity fostering life, gospel opponents facing life, and suffering embracing life. So, पहिलो हामी हेर्नेछौँ यो एक स्वर्गीय नागरिकको जीवन हो। 27 पदले भन्दछ, केवल तिमीहरूका जीवनको चाल ख्रिस्टका सुसमाचारको योग्य होस्। हामी अगाडि बढ्नभन्दा पहिले हामीले सोध्नुपर्ने पहिलो प्रश्न त यो हो कि सुसमाचार भनेको के हो, जसको योग्यको जीवन जिउन हामी बोलाइएका छौँ। सुसमाचार के हो? वाट इज द गस्पल? सुसमाचार सम्बन्धी त्यहाँ धेरै अस्पष्ट अबाइबली बुझाइहरू भएकोले हामीले पहिले सुसमाचार के होइनबाट सुरु गर्नुपर्ने हुन्छ। सुसमाचार के होइन? सुसमाचार तपाईँको जीवनमा परमेश्वर, तपाईँको जीवनको लागि परमेश्वरसँग उदयको योजना छ होइन, अथवा सुसमाचार येसुले तपाईँलाई प्रेम गर्नुहुन्छ भन्ने पनि होइन, सुसमाचार येसु प्रभु हुनुहुन्छ भन्ने पनि होइन, अथवा सुसमाचार येसुमा तपाईँको लागि स्वास्थ्य धन र समृद्धि छ भने झनै होइन। त्यसो भए सुसमाचार के हो त? सुसमाचार परमेश्वरको उद्धारको कथा हो। गस्पल इज गड स्पेल, गड स्टोरी, परमेश्वरको उद्धारको कथा हो। सुसमाचारले पापीहरूलाई तिनीहरूका पापहरू र परमेश्वरको न्यायिक क्रोधबाट बचाउनको लागि परमेश्वरले के गर्नुभएको छ भन्ने कथा बताउँदछ। सुसमाचारले, सुसमाचार भनेको हामीले हाम्रो मुक्ति कमाउनको लागि के गर्नुपर्छ भन्ने बारेमा होइन, यो त धर्म कर्म हो, तर सुसमाचार परमेश्वरले ख्रिस्टमा हाम्रो मुक्तिको लागि के गरिदिइसक्नु भएको छ भन्ने बारेमा हो। अनि यो क्रिस्चियन मत हो। द गस्पल इज नट वाट वी क्यान डु फर गड फर आवर सेल्भेसन, बट द गस्पल इज वाट गड हेज डन फर अस in Christ for our salvation. हामी जस्ता पापीहरूलाई बचाउनको निम्ति परमेश्वरले वास्तवमा के गर्नुभएको छ त? बाइबल हामीलाई बताउँदछ कि परमेश्वरले हामी जस्तो पापीहरूलाई बचाउनको निम्ति उहाँले पाप रहित ख्रीष्टलाई, आफ्नो अनन्तका पुत्र येशु ख्रीष्टलाई क्रुसमा पाप बनाउनु भयो, ताकि हामी पापी मानिसहरू परमेश्वरको अगाडि धर्मी हुन सकौँ भनेर. परमेश्वरले ख्रीष्टलाई हाम्रा पापहरूको लागि प्रायश्चितको बलिको रूपमा क्रुसमा अर्पण गर्नुभयो. यो हाम्रो गल्ती थियो, हाम्रो दोष थियो, हाम्रो पाप थियो, हाम्रो विद्रोह थियो, तर ख्रीष्टले सबै आफूमा लिनुभयो, किनकि उहाँ मात्र हाम्रो पाप दोष विद्रोह आफूमाथि लिनको योग्य हुनुहुन्छ. र हामीले मर्नुपर्ने क्रुसमा ख्रीष्ट उहाँ आफै मर्नुभयो, हाम्रो मृत्यु ख्रीष्टले मर्नुभयो. परमेश्वरले हामी जस्तो पापीलाई बचाउनलाई के गर्नुभयो? उहाँले ख्रीष्टलाई, आफ्नो अनन्तका पुत्रलाई, आजभन्दा 2000 वर्ष पहिले कलवरीको क्रुसमा चकनाचुर र कष्टमा पार्नुभयो. परमप्रभुले ख्रीष्टलाई, उहाँको प्राणलाई दोष बलि चाहिँ बनाउनुभयो. हामी पापमा मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो. अनुग्रहबाट नै हामीले उद्धार पाएका छौँ. उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्नो प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ, जसमा हाम्रो उद्धार पापको क्षमा हामी पाउँदछौँ. यो सुसमाचार हो कि हामी जस्तो अधर्मी पापीहरूको निम्ति, नर्कको योग्यको विद्रोहीहरूको निम्ति, पापीहरूको निम्ति परमेश्वरले आफ्नै पुत्रलाई क्रुसमा बलि हुनलाई दिनुभयो. अधर्मीहरूको निम्ति धर्मी यीशु क्रुसमा मर्नुभयो. यो सुसमाचार, र यो सुसमाचारको योग्यको जीवन जिउन हामीहरू बोलाइएका छौँ. अर्थात् हामीले यस सुसमाचारको सन्देशलाई साँच्चै विश्वास गरेको व्यक्ति जस्तो जीवनयापन गर्न हामी बोलाइएका छौँ. हामीले स्वर्गीय नागरिकको आज्ञाकारिताको जीवन जिउनको निम्ति हामीलाई बोलाइएका छौँ. सुसमाचारको योग्य जीवन स्वर्गीय नागरिकको जीवन हो. हामी घर जानलाई पर्खिरहेका मानिसहरू जस्तो गरी जिउनको निम्ति बोलाइएका छौँ. फिलिपी 3:20 हामीलाई यसरी भन्दछ, हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौँ. हामी आउनुवाला मुक्तिदाता येशू ख्रीष्टको प्रतीक्षा गरिरहे जस्तो तरिकाले जिउनको निम्ति बोलाइएका छौँ. हामी हाम्रो जीवन जिउने हाम्रो तरिकाले हामी स्वर्गको राज्यको नागरिक हो भनेर देखाउनुपर्छ. हामी यस पार्थिव सहरमा अर्को सहर अथवा स्वर्गीय सहरको नागरिक भएर जिउनको निम्ति बोलाइएका छौँ. एकजना प्रभुको जन जोन म्याकआर्थर यसरी भन्नुहुन्छ कि ख्रीष्टको सुसमाचारको योग्य जीवन जिउनु भनेको परमेश्वरको प्रकट गरिएको वचन अनुरूप जीवन यापन गर्नु हो. त्यसमा ख्रिस्टियनहरूले विश्वास गर्ने, प्रचार गर्ने, सिकाउने, रक्षा गर्ने र दावी गर्ने ईश्वरीय सत्यता सबै पर्दछ, र त्यो सबै कुराहरू मेल अनुसार मेल खाने जीवन जिउने कुरा यसमा समावेश भएको हुन्छ. अर्को शब्दमा भन्नुपर्दा यसको अर्थ जीवनको हरेक क्षेत्रमा इमान्दारी भएर जिउनु हो. हामी सुसमाचारको योग्यको जीवन जिउन बोलाइएका छौँ. सुसमाचारको मानिसहरूसित भएर जिउनलाई बोलाइएका छौँ. स्वर्गको नागरिक जस्तो भएर जिउनको निम्ति हामी बोलाइएका छौँ. हामी नेपाली भएकोले हामी नेपाली जस्तो देखिन्छौँ, नेपाली जस्तो हामी सोच्छौँ, नेपाली जस्तै हामी जिउँछौँ. तर अब स्वर्गको नागरिकको हैसियतले हामी परमेश्वरको राज्यको नागरिक जस्तो भएर हामी जिउँछौँ, नागरिक जस्तो भएर हामी सोच्छौँ, र स्वर्गको नागरिक जस्तो हामी देखिन्छौँ. तर होसियार रहनुहोस्, मैले भनिराख्दाखेरि केही प्रचारकले भने चाहिँ यहाँ समृद्धिको कुरा मैले गरिरहेको छैन. तिनीहरू भन्छन् कि हामी ईश्वरका सन्तान हौ, हामी त स्वर्गका नागरिक हौ, ख्रीष्ट हाम्रो राजा हुनुहुन्छ, हामी उहाँको प्रजा हौ, त्यसकारण हामी यस संसारमा धनी हुनुपर्छ, स्वस्थ हुनुपर्छ र समृद्ध हुनुपर्छ. हामीले हाम्रो आशिषहरू दावी गर्नुपर्छ, हामी को हौँ भन्ने कुरा हामीले याद गर्नुपर्छ. त्यस अर्थमा बोलिरहेको छैन पावलले, यहाँ त्यसो भनिरहेको छैन. बरु पावल भन्छन् कि प्रियहरू सुसमाचार अनुसार जिउनुहोस्, सुसमाचारमा सम्पृक्त हुनुहोस्, सुसमाचारबाट आकार लिनुहोस्, त्यसबाट नियन्त्रित हुनुहोस्, सुसमाचारलाई तपाईँको जीवनको नियम बनाउनुहोस्, सुसमाचारको लागि सुसमाचारद्वारा बचाइएका मानिसहरूको रूपमा बाँच्नुहोस्. एक समय हामी परमेश्वरको मानिसहरू थिएनौँ, तर अहिले परमेश्वरको मानिसहरू भएका थियौँ भएका छौँ। एक समय हामीले परमेश्वरको दया पाएका थिएनौँ, कृपा पाएका थिएनौँ, तर अहिले हामीले कृपा पाएका छौँ, दया पाएका छौँ। एक समय हामी परमेश्वरको स्वर्गको नागरिकहरू थिएनौँ, अब हामी परमेश्वरको स्वर्गको नागरिक भएका छौँ। त्यसकारण हामीहरू स्वर्गको नागरिकको रूपमा जिउनको निम्ति बोलाएका छौँ। प्रियहरू, के तपाईँ स्वर्गीय नागरिकको रूपमा आफ्नो जीवन बिताइराख्नु भएको छ? तपाईँको जीवन, तपाईँको आचरण, तपाईँको बोली, तपाईँको व्यवहार, तपाईँको निर्णय, तपाईँको प्राथमिकताहरू आदि के तिनीहरू सुसमाचारको योग्यको छन्? सुसमाचारको योग्यको जीवन स्वर्गीय नागरिकको जीवन हो। दोस्रो, यो सुसमाचारको एकता प्रवर्धन गर्ने जीवन हो। 27 पद, म चाहे आएर तिमीलाई देखौँ चाहे अनुपस्थित हुँ, म तिमीहरूको बारेमा यही कुरा सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मा दृढ बनी खडा भएका छौ र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ। पावलले फिलिपीहरूको बारे, फिलिपीको विश्वासीहरू बारे सुन्न चाहेको एउटै मात्र कुरा के छ यहाँनिर? यही छ कि तिनीहरूले सुसमाचारको एकतालाई प्रवर्धन गरिरहेको। पावललाई एकताको खातिर एकता अथवा जात, उमेर, राष्ट्रियता र लिङ्गमा केन्द्रित आधारित एकताको बारेमा सुन्ने कुनै रुचि छैन। पावल यहाँ यही कुरा सुन्न चाहन्छन् कि फिलिपीहरू ख्रिस्टको सिपाहीको रूपमा सुसमाचारको लागि एकसाथ दृढ भई खडा भएका छन्। सुसमाचारको खातिर हामी कसरी एकसाथ दृढ भई खडा हुन्छौँ? पावलले हामीलाई बताउँछन् कि एउटै आत्मामा दृढ बनी खडा भए। यहाँ आत्मा शब्दले केलाई जनाउँछ? हामीले सोध्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। कोही भन्छन् यहाँ आत्माले परमेश्वरको आत्मालाई जनाउँछ जो शक्तिशाली रक्षक हुनुहुन्छ, जसमा ख्रिस्टका सिपाहीहरू बलियो भन्छन्, बलियो हुन्छन्। अरू कोही भन्छन् आत्मा शब्द र प्राण शब्द यिनीहरू समान रूपमा प्रयोग गरिएको छ, जसले चर्चलाई एकल लक्ष्य भएको एउटै मानिसको रूपमा प्रस्तुत गर्दछ। तर मेरो निम्ति भने दुवै व्याख्या उपयोगी छन्। आत्माले परमेश्वरको आत्मालाई वा आत्माले एउटा व्यक्ति जस्तो एकै लक्ष्य भएको मानिसको रूपमा यसलाई जनाउँदछ। दुइटै फाइदाजनक, उपयोगी र यस खण्डमा यो सन्दर्भ अनुसार मिल्दोजुल्दो छ। स्वभावैले हामी स्वार्थी छौँ, हामी विभाजन ल्याउने किसिमका छौँ, हामी स्व केन्द्रित प्रविधि भएका मानिसहरू छौँ, हामी आफ्नो कठिनाइहरूमा बढी ध्यान दिन्छौँ, हामीलाई लाग्छ कि हामीले अरूहरूको समस्याको बारेमा हामीले केही पनि गर्न सक्दैनौँ, उनीहरूको समस्याको बारेमा केही गर्ने हामीसँग शक्ति छैन, समय छैन भने हामी महसुस गर्छौँ। हामीलाई आफ्नो समस्या ठुलो हुन्छ, हामी आफ्नो हाम्रो हामीलाई आफ्नो बारेमा हामीलाई सोच्नु छ, आफ्नो बारेमा हामीले विचार गर्नु छ, र ती कुराले कसरी हाम्रो सुसमाचार एकतालाई असर गर्ने हुन्छ, असर गर्न सक्छ। त्यसकारण यहाँनिर पावलले हामीलाई आत्मामा दृढ भनी खडा भएर सुसमाचारको एकतालाई प्रबोधन गर्ने कुरा बताइरहेका छन्। हामी शरीरमा पक्कै पनि यो काम गर्न सक्दैनौँ, किनकि शरीरले हामीलाई विभाजनतर्फ, अनेकतातर्फ डोर्याउँदछ, तर जब हामी आत्मामा एकसाथ खडा हुँदछौँ, यसले सुसमाचारको एकतालाई प्रबोधन गर्ने काम गर्दछ। परमेश्वरको एकतामा राख्ने आत्मा बिना र एउटै मनको नभई हामी निस्वार्थ रूपमा सुसमाचारको एकता कायम राख्न सक्षम हुने छैनौँ। हामी एउटै आत्मामा र एउटै मानिसको रूपमा एउटै मनको नभएसम्म सुसमाचारको एकतालाई प्रबोधन गर्न धेरै चुनौतीपूर्ण हुनेछ। त्यसैले पावल भन्छन्, तिमीहरू एउटै आत्मामा दृढ बनी खडा भएका छौ र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ। के तपाईँले कहिले सेनाहरूलाई तरवार र तलवार, तपाईँ जे भन्नुहोस्, र ढाल लिएर आफ्ना विरोधीहरूका विरुद्धमा एकसाथ खडा भएको देख्नुभएको छ? हुनसक्छ आफ्नो रियल लाइफमा वा चलचित्रमा। यदि छैन भने सायद तपाईँले काठमाडौँमा घरिघरि हुने आन्दोलनको समयमा नेपाली प्रहरीले त्यसो गरेको देख्नुभएको छ होला। प्रहरीहरू आफ्नो ढाल लाठो लिएर लाइनमा उनीहरू एकसाथ खडा हुन्छन् र आन्दोलनकारीहरूलाई अगाडि बढ्नबाट उनीहरू रोक्छन्। हो, पावलले ठ्याक्कै त्यही कुरा यहाँ गरिरहेको छ। पावलले त्यही चित्र यहाँनिर कोरिरहेका छन्। हामी एउटै आत्मा दृढ भने र एउटै मनका भई सुसमाचार विश्वासको निम्ति संसार र शैतानको विरुद्धमा एकसाथ हुन आवश्यक छ, एउटा लाइन लागेर हामी खडा हुन आवश्यक छ, ताकि हामी कतैबाट पनि हाम्रो एकतालाई संसारले, हाम्रो विरोधीहरूले आक्रमण गर्न नपाओस्। पावलले यसरी भनिरहेका छन् कि विरोधीहरूले तिमीहरूलाई विभाजित नगरोस्, बरु विरोधीहरूले, विरोधीहरूको दबाबले तिमीहरूलाई गहन र झन बलियो एकतातर्फ डोर्याओस्। र जोन ख्याल पनि भन्छन् कि सुसमाचारको विश्वासले तिमीहरूलाई एकताबद्ध गरून्, किनकि यो विरोधीको विरुद्धमा खडा हुने साझा हतियार हो। सुप्रियहरू, के तपाईँ यस चर्चमा सुसमाचारको एकता बढाउनको लागि परिश्रम गर्दै हुनुहुन्छ? के तपाईँ निस्वार्थ र बलिदानी रूपमा अरूको विश्वासलाई बलियो बनाउन मद्दत गर्दै हुनुहुन्छ? के तपाईँ सुसमाचारको विश्वासको लागि प्रयत्न गर्दै हुनुहुन्छ? यदि तपाईँ सुसमाचारद्वारा बचाइनुभएको छ भने तपाईँले प्रयत्न गर्नुपर्ने हुन्छ। म्याथ्यु हेनरीले यसरी भन्नुभएको छ, एउटा उद्धार नगरिएको मानिस सुत्न सक्छ र नरक जान सक्छ, तर जो स्वर्ग जाँदैछ ऊ आफ्नो बारेमा होसियार हुनुपर्छ र लगनशील हुनुपर्छ। तेस्रो, सुसमाचारको विरोधीहरूको सामना गर्ने जीवन। सुसमाचारको योग्यको जीवन भनेको सुसमाचारको विरोधीहरूको सामना गर्ने अथवा सुसमाचारको विरोधीहरूसँग डर नमान्ने जीवन हो यो। 28 पदले भन्दछ, र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ, तिनीहरूका निम्ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो, जो मुक्ति चाहिँ परमेश्वरबाट हो, जुन मुक्ति चाहिँ परमेश्वरबाट हो। युद्ध मैदानमा कहिलेकाहीँ केही कारणवश घोडा रोकिन्छ, घोडा अगाडि बढ्न चाहँदैन, पछाडि अट्छ, घोडा डराउँछ, र घोडालाई त्यो सवार गर्ने व्यक्तिले जबरजस्ती अगाडि बढाउन खोज्यो भने त्यो घोडाले त्यो व्यक्तिलाई फालिदिन्छ। त्यसै गरी फिलिपीहरूसँग आफ्ना विरोधीहरूबाट आउने सतावट, कैद र मृत्युदेखि डराउनु पर्ने र पछाडि हट्ने उत्तम कारणहरू छन् यहाँनिर। तर पावल भन्छन्, आफ्ना विरोधीहरूसँग नडराओ, भयभीत नहो। तर हामी भन्छौँ तिनीहरू हाम्रा विरोधीहरू हुन्। पावल भन्छ, हो तिमीहरूका विरोधीहरू छन्, मेरो पनि छ, तर म तिमीहरूलाई भन्दछु कि तिमीहरूका विरोधीहरूले तिमीहरूको केही बिगार्न सक्दैन, नडराओ। प्रियहरू, हामीलाई क्रिस्चियन भएको कारण हाम्रो विरोध गर्ने हाम्रो परिवार, हाम्रो साथीभाइ, मित्रहरू, छरछिमेकीहरू हुनसक्छन्, हाम्रो समाज हुनसक्छन्, तर बाइबलले हामीलाई भन्दछ तिनीहरूसँग नडराओ। जसले शरीरलाई मार्न सक्दछ उनीहरूको डर नमान। तर पावल भन्छन् यहाँनिर आफ्नो विरोधीहरूसँग नडराओ, उनीहरूले तिमीहरूको केही बिगार्न सक्दैन। तर कसरी हामी हाम्रो विरोधीहरूको सामु हिम्मत र साहसका साथ खडा हुन सक्छौँ? हामी कसरी युद्धमा कुनै डर बिना अगाडि बढ्ने घोडा जस्तो हामी साहसिलो बन्न सक्छौँ? हामी विरोधीहरूको सामु यत्रो हिम्मतिलो साहसी कसरी बन्न सक्छौँ? पक्कै पनि हामी सङ्ख्यामा धेरै भएकोले होइन, हुन त हामी विश्वासीहरू अल्पसङ्ख्यक जातिमा पर्दछौँ, हामी थोरै छौँ संसारमा, हिसाबमा गन्तीमा हामी थोरैमा आउँदछौँ, अथवा हाम्रो संसदमा मानिसहरू भएकोले गर्दाखेरि हामी साहसिलो र हिम्मतिलो बनेका छैनौँ। हामी आफैमा शक्तिशाली भएकोले पनि होइन, तर हामीलाई अन्तिम परिणाम थाहा छ, त्यसकारण हामी हाम्रो शत्रुहरूसँग, हाम्रो विरोधीहरूसँग डराउँदैनौँ। वी नो द लास्ट रिजल्ट। यदि तपाईँलाई कुनै पनि खेलको वा कुनै पनि युद्धको अन्तिम परिणाम थाहा हुन्छ भने यसले तपाईँको दृष्टिकोणलाई पक्कै पनि परिवर्तन ल्याउनेछ। तपाईँले जीवनमा भोगेर कष्टको सङ्घर्षको कुरालाई लिएर यसले परिवर्तन ल्याउनेछ। र प्रियहरू, हामीलाई थाहा छ, हामीलाई अन्तिम परिणाम राम्रोसँग थाहा छ। परमेश्वरको वचनले हामीलाई स्पष्टसँग बताइदिएको छ, 28 पदले यसरी भन्दछ, तिनीहरूका निम्ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो, जुन मुक्ति चाहिँ परमेश्वरबाट हो। तिम्रो विरोधीहरूसँग तिमीहरू नडराओ, उनीहरूसँग तिमीहरू भयभीत नहो, किनकि यो तिम्रो विरोधीहरूको निम्ति विनाशको लक्षण हो। जब जब सतावट आउँछ, जब जब विरोध आउँछ, होइन, जब जब हामी फेसबुक र युट्युबमा हाम्रा विरोधीहरूलाई क्रिस्चियनमाथि खनिएको हामी देख्छौँ, हामीलाई लाग्छ कि अब हाम्रो के हुन्छ होला, के हुन्छ होला, हाम्रो हाल के हुन्छ होला। तर बाइबलले भन्दछ यो त वास्तवमा तिनीहरूको निम्ति विनाशको लक्षण हो। जसले विरोध गर्दछ यो त तिनीहरूको विनाशको लक्षण हो, तर तिमीहरूको निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो। बाइबलले भन्दछ, प्रियहरू, विरोधीहरूसँग नडराओ, कति पनि डर नमान। जब हाम्रो विरोध हुँदा हामी दृढ भई खडा हुन्छौँ, यसले विरोधीहरूको विनाश निश्चित छ भनेर सङ्केत गर्दछ। यस पृथ्वीमै होइन, अहिले होइन, के क्रिस्चियनलाई छुयो भने अहिले उसको जीवनमा केही घटना घट्छ भन्ने त्यो त्यो अर्थमा बाइबल हामीले भनिरहेको छैन, तर अन्त्यको दिनमा, ख्रिस्टको दिनमा, न्यायको दिनमा उनीहरूको विनाश पक्का छ भनेर हामीलाई बाइबलले बताउँदछ। त्यसैले हामी साहसी हुनुपर्छ, त्यसैले हामी हिम्मतिलो हुनुपर्छ। र सुसमाचारको योग्यको जीवन भनेको विरोधीहरूको सामना गर्ने जीवन हो, यो साहसीपूर्ण जीवन हो, तर यो अहङ्कारपूर्ण अहङ्कारी जीवन भन्ने होइन। हाम्रो विरोधीहरूद्वारा सताइँदा हामी यसरी प्रतिक्रिया दिँदैनौँ, पख न पख, सता न सता, जब नरक पुग्छस् तब थाहा पाउनेछस्। त्यो बदलाव, त्यो बदलाको भावना, त्यो अहङ्कार हो। हामी बदला लिन र अहङ्कारी बन्न बोलाइएको छैनौँ, तर साहसी हुन र नम्र हुन बोलाइएको छ। जब हामी सताइन्छौँ, हामीले हाम्रो विरोधीहरूप्रति दया देखाउनु पर्ने हुन्छ, किनभने तिनीहरू जान्दैनन् कि परमेश्वरले एक दिन तिनीहरूको न्याय गर्नुहुनेछ। न्यायले तिनीहरूलाई पर्खिरहेको छ, न्यायकर्ता परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो। त्यसकारण हामी उनीहरूप्रति दया देखाउँछौँ। प्रिय, हाम्रो अन्तिम नतिजाको झलकले, त्यो ग्लान्सले हामीलाई हाम्रा विरोधीहरूको अगाडि साहसी र नम्र बनाउनुपर्छ। हामीलाई परमेश्वर आफैले सुरक्षित रूपमा कष्टको किनारमा उहाँले पुर्याउनुहुनेछ। मुक्ति हाम्रो परमेश्वरको हो। हाम्रा विरोधीहरू जति सुकै र जस्तो सुकै किन नहोस्, परमेश्वरले मुक्तिको काम पुरा सुरु गर्नुभएको छ र उहाँले यसलाई ख्रिस्टको दिनमा पुरा गर्नुहुनेछ। त्यसकारण नडराओ, बाइबलले भन्दछ, भयभीत नहोऊ। हामी युट्युबमा, फेसबुकमा कस्तो व्यक्तिले दिएर भयभीत भइरहेको छौँ। बाइबलले भन्दछ नडराओ, अभिषेक जोशीसँग नडराओ, यो त तिनीहरूको विनाशको लक्ष्यहरू हो। त्यसो भए के गर्ने त? बरु सुसमाचारको खातिर कष्टलाई अँगाल्नुहोस्। वचनको अन्तिबुदा 29-30 पद, यो सुसमाचारको खातिर कष्ट अँगाल्ने जीवन हो, किनभने ख्रिस्टको निम्ति तिमीहरूलाई यो दिइएको छ कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ। र त्यही सङ्घर्ष जो तिमीहरूले ममा देख्यौ र मसँग छ भने अहिले सुन्दछौ, त्यसैमा तिमीहरू लागेका छौ। परमेश्वरले हामी विश्वासीहरूलाई दुईवटा दानहरू दिनुभएको छ, विश्वासको दान र कष्टको दान, द गिफ्ट अफ फेथ एन्ड गिफ्ट अफ सफरिङ। विश्वासको दान हामीलाई मनपर्छ, सायद दोस्रो दान हामीलाई मन पर्दैन, तर बाइबलले हामीलाई बताउँदछ परमेश्वरले हामीलाई कष्ट गिफ्टको रूपमा, दानको रूपमा दिनुभएको छ। सबैभन्दा पहिले हामीले बुझ्नुपर्ने कुरा के छ भने, विश्वास परमेश्वरबाटको दान हो। Our faith is gift from God. त्यसैले पावल भन्छन्, किनभने ख्रिस्टको निम्ति तिमीलाई यो दिइएको छ, इट हेज बिन ग्रान्टेड टु यु। के दिएको छ? बाइबलले भन्दछ विश्वास दिएको छ। परमेश्वरले हामीलाई येशू ख्रिस्टको मृत्यु र पुनरुत्थानमा विश्वास गर्न विश्वासको दान दिनुभएको छ। हामी परमेश्वरले दिनुभएको यो विश्वासको दान बिना हामी ख्रिस्टमा विश्वास गर्न सक्ने थिएनौँ। ख्रिस्ट आएर मानिसको जीवन जिएर क्रुसमा मरेर पुनर्जीवित भएर स्वर्ग फर्किन सक्नुहुन्थ्यो, तर उहाँ त्यो कुराले हाम्रो जीवनलाई कति पनि फरक पार्ने थिएन यदि हामीमा त्यो कुरा विश्वास गर्ने दान नभएको भए। र परमेश्वरले हामीलाई विश्वासको दान दिनुभएको छ। जसै हामी केवल ख्रिस्टमा मात्र भरोसा गर्छौँ, परमेश्वरले हाम्रो विश्वासको आधारमा माध्यमबाट हामीलाई धर्मी घोषणा गर्नुहुन्छ। हामी अधर्मी हौँ, हामी पाप हौँ, हामी नर्कको योग्यको मानिसौँ, तर जसै हामी ख्रिस्टको धार्मिकतामा, ख्रिस्टको आज्ञाकारितामा हामी विश्वास गर्छौँ, क्रुसमा ख्रिस्टले सिधाउनु भएको काममाथि हामी भरोसा गर्छौँ, भर पर्छौँ, त्यहीँ अडेस लाग्छौँ, त्यहीँ हामी ओत लाग्छौँ, त्यहीँ शरण लिन्छौँ, तब परमेश्वरले त्यो विश्वास, त्यो भरोसाको आधारमा हामीलाई आफ्नो सामु, आफ्नो अगाडि ठिक उहाँले घोषणा गर्नुहुन्छ। हामी आफैमा, हाम्रो स्वधार्मिकतामा वा अन्य मानवीय स्रोतहरूमा भरोसा गर्दैनौँ, तर केवल ख्रिस्टमा भरोसा गर्छौँ। विश्वासको काम के हो? विश्वासको काम धार्मिकता, पवित्रता र अनन्त जीवनको लागि ख्रिस्टलाई मात्र स्वीकार गर्ने, ग्रहण गर्ने र भरोसा गर्ने काम हो। विश्वासले हामीलाई विश्वास आफैमा काम होइन, विश्वास यो परमेश्वर दिनुभएको गिफ्ट हो, यो दान हो, यसले परमेश्वर दिनुभएको सबै थोक ग्रहण गर्ने काम गर्दछ। बाइबलले भन्दछ किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको दान हो, कर्महरूद्वारा होइन, नत्र मानिसले घमण्ड गर्नेछ। एफिसी 2:8-9। सुसमाचार योग्य जीवन विश्वासको जीवन हो, तर पावलको जोड यहाँ विश्वासको जीवनमा छैन तर कष्टको जीवनमा छ। यो केवल विश्वास मात्र परमेश्वरबाटको दान होइन, तर पावलले भन्दछ यहाँ कष्ट पनि परमेश्वरबाटको दान हो, परमेश्वरबाटको गिफ्ट हो, र सुसमाचारको योग्यको जीवन कष्टको जीवन हो। अर्को शब्दमा भन्नुपर्दाखेरि केवल हामी विश्वासको निम्ति मात्र बोलाइएका छैनौँ, तर हामी कष्टको निम्ति पनि बोलाइएका छौँ। ख्रिस्टको खातिर कष्ट भोग्नलाई पनि हामी बोलाइएका छौँ। यदि ख्रिस्टमा विश्वास गर्यो, सजिलो सरल जीवन, कष्टमुक्त जीवन जियो, सायद विवाह हुन्छ होला, छोराछोरी हुन्छ, सायद राम्रो असल जागिर पाइन्छ होला, सायद जीवनमा घरसर बनाइएला, अनि सायद एउटा चर्चमा पनि हामी सायद सामेल हुन्छौँ होला, शनिबार डेढ घन्टा उपस्थित हुन्छौँ, र सजिलो हामी एक दिन मर्छौँ अनि स्वर्ग जान्छौँ, सायद यस्तो भए सायद धेरै धेरै सजिलो हुन्थ्यो होला। हुन त हामी त्यही चाहन्छौँ, हामी केवल विश्वास मात्र चाहन्छौँ, हामी केवल संसारमा सजिलो जीवन जिएर इजी तरिका इजी क्रिस्चियन जीवन जिएर हामी अन्तत स्वर्ग जान चाहन्छौँ। तर बाइबलले हामीलाई भन्दछ हामी कष्टको निम्ति पनि बोलाइएका छौँ। कष्ट परमेश्वरबाटको दान हो। हामी यस कुरामा स्पष्ट हुन आवश्यक छ प्रिय मित्रहरू, कि हामी क्रिस्चियन हौँ या गैर क्रिस्चियन हौँ, हामी दुवै सामान्यतया यस पतित पापले आफ्नो खिल गाडेको संसारमा जिउने भएको कारण कष्ट भोग्छौँ। सबैभन्दा हामीले यो बुझ्नुपर्छ सुरुमा, कष्ट विश्वव्यापी समस्या हो, किनकि पाप विश्वव्यापी समस्या हो। यो संसार पापको फलस्वरूप दुःख कष्टले भरिएको छ। हामी संसारमा किन दुःख कष्ट पाउँछौँ? किनकि हामी संसारमा जिउँछौँ। तपाईँ जान्नुहुन्छ, तपाईँले थाहा पाउनुहुनेछ, ढिलो वा चाँडो कुनै न कुनै रूपले तपाईँले कष्ट भोग्नुहुनेछ। तपाईँ जहाँ जानुहोस्, संसारको जुनै पनि कुनामा तपाईँ पुग्नुहोस्, तर कष्ट त्यहाँ फरक रूप लिएर तपाईँको सामु आउने नै छ। तर बाइबलले यहाँ, विशेष पावलले यहाँ सामान्य आम कमन कष्टको बारेमा कुरा गरिरहेका छैनन्। यो पतित संसारमा हामी भएकोले गर्दाखेरि भोग्नुपर्ने कष्टको कुरा गरिरहेका छैनन्, तर पावलले विशेष कष्टको बारेमा कुरा गरिरहेका छन्। त्यो भनेको क्रिस्चियनहरूको कष्ट हो, क्रिस्चियनहरूले भोग्ने कष्ट हो, यो अरूले भोग्दैन, केवल क्रिस्चियनहरूले मात्र भोग्छ यो कष्ट। यो कस्तो किसिमको कष्ट हो? यो भनेको विश्वासको कारण, ख्रिस्टमाथिको ख्रिस्टलाई भरोसा गरेको कारण, ख्रिस्टलाई पछ्याउने निर्णय गरेको कारण भोग्ने, एक क्रिस्चियनले भोग्ने अद्वितीय युनिक कष्ट हो। ख्रिस्टले आफ्नो पछि लाग्ने चेलाहरूलाई स्पष्टसँग बताइदिनु भएको छ, यदि कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस्, आफ्नो क्रुस उठाओस् र उसले ऊ मेरो पछि लागोस्। यसो ख्रिस्टले संसारका मानिसलाई यो कुरा भन्नुभएको छैन, तर केवल उहाँको पछि लाग्ने मानिसहरूलाई मात्र भन्नुभएको छ। फेरि तपाईँ ख्रिस्टको पछि लाग्दा तपाईँको जीवन कष्ट आइरहेको छ भने तपाईँ अचम्मित नहुनुहोस्। जे हुनु थियो त्यो भइरहेको छ वास्तवमा। यदि तपाईँको जीवन कष्ट आइरहेको छैन भने चाहिँ अचम्मित हुनुहोस्, किनकि जे नहुनु पर्ने त्यो भइरहेको छ जीवनमा। क्रिस्चियनहरूले ख्रिस्टका लागि कष्ट भोग्छन्, र यो दान हो, इट्स अ गिफ्ट। केसको मतलब कोरा, कैद, परिवारबाटको तिरस्कार, निन्दा, मृत्यु, के यो सबै साँच्चै परमेश्वरबाटको अनुग्रहको दानको रूपमा हामी यसलाई ग्रहण गर्न सक्छौँ? बाइबलले भन्छ यस, कुनै शङ्का बिना। कसरी? किनभने कष्ट नै बाटो हो। सफरिङ इज द वे, कष्ट नै बाटो, कष्ट नै त्यो बाटो थियो जसद्वारा परमेश्वरले हामी पापीहरूलाई बचाउनुभयो र हामीलाई अनन्त आनन्दमा ल्याउनु भएको छ। पहिलो पत्रुस 3:18 पदले भन्दछ, किनभने हामीलाई परमेश्वर कहाँ ल्याउन ख्रिस्ट पनि पापहरूका निम्ति सदाको लागि एकचोटि मर्नुभयो, उहाँ शरीरमा मारिनुभयो धर्मी जन अधर्मीहरूको निम्ति, तर आत्मद्वारा जीवित पारिनुभयो। हामीलाई अनन्त कष्टबाट बचाउनको लागि परमेश्वरले ख्रिस्टको कष्ट प्रयोग गर्नुभयो। हामी ख्रिस्टको कष्टद्वारा बचाएका छौँ। ख्रिस्ट संसारमा मानिसको रूपमा आएर तथास्तु भएर भाषण दिएर कुनै बर पिपलको फेदमा बसेर शिक्षा दिएर उहाँले हामीलाई बचाउनु भएको होइन, तर उहाँ संसारमा आएर कष्ट भोगेर क्रुसमा मरेर उहाँले हामीलाई बचाउनु भएको छ। त्यसै गरी कष्ट पवित्रतातर्फको मार्ग हो, कष्ट मुक्तिको मार्ग हो, कष्टद्वारा हामी बचाएका छौँ, तर कष्ट पवित्रतातर्फको मार्ग हो। कष्टले हामीलाई ख्रिस्ट जस्तो देखाउँदछ, ख्रिस्टका मानिसहरू भनेर यसले चिनाउने काम गर्दछ। यो पवित्रतातर्फको मार्ग हो, कष्टहरू भएरै हामी ख्रिस्ट कहाँ अन्तत पुग्नेछौँ। प्रेरित 14:22 भन्दछ, धेरै कष्टहरू सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ गर्नुपर्छ। वास्तवमा इङ्ग्लिसमा भने थ्रु मेनी ट्रिबुलेसन्स वी मस्ट एन्टर द किङडम अफ, गर्नै पर्छ, धेरै कष्टहरू भएरै हामी जानुपर्छ। यो वैकल्पिक छैन, यसमा कुनै पनि छुट छैन, देयर इज नो एक्सेप्सन अन इट। दोस्रो तिमोथी 12:12 पनि यसरी भन्दछ, ख्रिस्ट येशूमा, 3:12 ख्रिस्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै सतावटमा पर्ने नै छन्। बाटो साँघुरो छ प्रियहरू, बाटो कठिन छ, हाम्रो बाटोमा त्यो फुलहरू बिछाइएको छैन, हाम्रो बाटोमा काँडाहरू छ, रातो कार्पेट छैन। पावल आफै यसका मुख्य उदाहरण हुन्। 35 पावल भन्छन्, र त्यही सङ्घर्ष जो तिमीहरूले ममा देख्यौ, त्यही कष्ट, त्यही सतावट तिमीहरूले ममा देख्यौ र मसँग अहिले छ भने तिमीले सुन्दछौ, तिमीहरू त्यसमा लागेका छौ। पावलको जीवन कष्टद्वारा चिनिएको जीवन थियो। फिलिपीमा सुसमाचार सुनाउँदाखेरि पावलले कष्ट भएका थिए, हामीलाई थाहा छ, अगाडि हामीले सुन्दै थियौँ पृष्ठभूमि, फिलिपीको पृष्ठभूमिमा, कि पावलले जसरी सुसमाचार सुनाए अनि सुसमाचारको परिणामस्वरूप पावललाई फिलिपी कैदमा हालिएको छ। पावल कैदबाट छुटे, फिलिपीहरूबाट विदा भएर उनीहरू पावल गए, र फेरि पछि अहिले पावलले पत्र लेखिरहँदाखेरि पावल फेरि कैदमा नै छन्। सो पावल एकपटक मात्र जेलमा थिएन, पावलले जीवनमा एकपटक मात्र कष्ट भएको थिएन ख्रिस्टको निम्ति, तर पावलको जीवन नै कष्टद्वारा चिनिएको थियो। हामी धेरैचोटि सुनेको छौँ मान्छेले गवाइदिएको, ख्रिस्टमा आउँदाखेरि कति कष्ट भयो, अहिले सबै कुरा कति राम्रो भइरहेको छ, सबै कुरा कति फलिफाप भएर होइन कति आशिष भएर गइरहेको छ, सुरुमा आउँदा कति गाह्रो थियो, ख्रिस्टको पछि लाग्दैन अहिले सबै कुरो राम्रो छ। होइन, संसारमा रहन्जेल कष्टद्वारा नै हामी चिनिन्छौँ, संसारमा रहन्जेल पावलको जीवन कष्टद्वारा यहाँनिर चिनिएको हामी स्पष्टसँग देख्दछौँ। पावलले भन्दछ, तिमीले ममा कष्ट देख्यौ जब म फिलिपीमा आएँ, तिमीले सुसमाचार सुनाए, र अहिले ममा कष्ट छ भने तिमीले सुन्दछौ। तर गेस वाट, फिलिपीका विश्वासीहरूले पावलको कष्टको अनुकरण गरे, कपी गरे, अनि हामी नि, तपाईँले मैले हामीले ख्रिस्टको लागि कष्ट भएको, सुसमाचार खातिर कष्ट भएको अन्तिमचोटि कहिले थियो? होइन, वेन वाज द लास्ट टाइम वी सफर्ड फर द सेक अफ द गस्पल, फर द सेक अफ क्राइस्ट? तपाईँले ख्रिस्टलाई पछ्याउनु भएको कारणले कसैले तपाईँलाई गिल्ला गरेको, तपाईँ खिसी उडाएको, तपाईँको बिल्ला हानेको अन्तिमचोटि कहिले थियो? प्रियहरू, तपाईँको कष्ट सम्बन्धी ईश्वर शास्त्र कस्तो छ? कि तपाईँ कष्टलाई दानको रूपमा हेर्नुहुन्छ, कि तपाईँ ख्रिस्टको खातिर कष्ट भोग्ने कुरालाई सुअवसरको रूपमा लिनुहुन्छ, सौभाग्यको रूपमा लिनुहुन्छ, मौकाको रूपमा लिनुहुन्छ? यदि तपाईँ आफ्नो विश्वासको खातिर, आज्ञाकारी जीवनको खातिर कष्ट अहिले भोगिराख्नु भएको छ भने जान्नुहोस्, तपाईँले यो जान्नुहोस् कि तपाईँको कष्ट अर्थहीन छैन, तपाईँको कष्ट मिनिङलेस छैन, उद्देश्यविहीन छैन, तपाईँको कष्टले तपाईँलाई नष्ट गर्नेवाला छैन, बरु यसले तपाईँलाई, विशेष गरी येशूलाई अझ महिमा ल्याउने अवसरहरू तपाईँको निम्ति प्रदान गर्नेछ। प्रियहरू, आफ्नो कष्ट खेर जान नदिनुहोस्। कष्टले सुसमाचारको निम्ति ढोकाहरू खोल्न सक्छ। ख्रिस्टको कष्टद्वारा परमेश्वरले हामीलाई बचाउनु भयो, परमेश्वरले पावलको कष्टद्वारा फिलिपीहरूलाई बचाउने सुसमाचारमा ल्याउनु भयो। हुनसक्छ परमेश्वरले तपाईँको कष्टद्वारा केही मानिसहरूलाई सुसमाचारको बचाउने ज्ञानमा ल्याउँदै हुनुहुन्छ, सायद ती मानिसहरू तपाईँको मित्र हुनसक्छन्, सायद ती मानिसहरू तपाईँको छिमेकी हुनसक्छन्, तपाईँको पति हुनसक्छ, पत्नी हुनसक्छ, आमा बुवा हुनसक्छ, कसलाई के थाहा? प्रिय सुसमाचारको योग्यको जीवन कष्टको जीवन हो। सुसमाचार योग्य जीवन एक स्वर्गीय नागरिकको जीवन हो। सुसमाचारको योग्यको जीवन सुसमाचारको एकता प्रवर्धन गर्ने जीवन हो र सुसमाचारको विरोधीहरूको सामना गर्ने, विरोधीहरूसँग नडराउने, निडर भई खडा हुने जीवन हो र यो सुसमाचारको खातिर कष्ट अँगाल्ने जीवन हो। प्रियहरू, के हामी सुसमाचारको योग्य जीवन जिइरहेका छौँ? आउनुहोस् हामी प्रार्थना गरौँ।